الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هل يستوي الذين يعلمون والذين لا يعلمون إنما يتذكر أولو الألباب صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته الله تعالى شأنه کی جو بڑی بڑی اور قیمتی قیمتی نعمتیں ہیں ان میں سے ایک بہت بڑی اور بہت قیمتی نعمت نعمت علم ہے. اور نعمت علم کا تعلق چونکہ براہ راست حق تعالی شانہ سے ہے, یہ علم جو ہم پڑھتے ہیں اس کا ماخذ, اس کا منبع, اس کا سرچشمہ اللہ کا کلام ہے, قرآن مجید ہے. اور اس کی سب سے پہلی تفسیر, سب سے پہلی تشریح یہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا کلام ہے. تو علم کا سر چشمہ کتاب اللہ ہے, اور اس کی سب سے پہلی تشریح اور تفسیر فرمان رسول ہے صلی اللہ علیہ وسلم, اور آگے انہی دو بنیادی چیزوں سے علم پھیلتا چلا جاتا ہے. تو علم کا تعلق براہ راست اللہ تعالی شانہ سے ہے. اقرأ بسم ربک الذی خلق, خلق الانسان من علق, اقرأ وربک الاکرم الذی علم بالقلم, علم الانسان ما لم يعلم, الرحمن علم القرآن, خلق الانسان علمه البیان. تو اس علم کے معلم حق تعالی شانہ ہیں, خود اللہ جل جلالہ عم نوالہ نے اس علم کی تعلیم فرمائی ہے. سر چشمہ حق تعالی شانہ کی ذات ہے, اور اگر حق تعالی شانہ کی رحمت اور حق تعالی شانہ کی کرم نوازی شامل حال نہ ہوتی تو ہم جیسے حقیر اور نکمے بندوں کو اس علم کا ایک ذرہ بھی نہیں ملنا چاہیے تھا. جن آیتوں کی تلاوت کی گئی ان میں یہ اشارے ملتے ہیں, الرحمن علم القرآن, اللہ علم القرآن نہیں کہا, الغفور علم القرآن نہیں کہا, النور علم القرآن نہیں کہا, الرحمن علم القرآن, رحمت کی طرف اشارہ کیا. اور اقرا بسم ربک الذی خلق, خلق الانسان من علق, اقرا وربک الاکرم, وربک الغفور بھی ہو سکتا تھا, وربک القہار بھی ہو سکتا تھا, وربک العزیز بھی ہو سکتا تھا. اس میں اشارہ یہ کیا کہ یہ علم اتنی بڑی دولت ہے کہ حقیر تو اس کے مستحق ہی نہیں تھے, لیکن اللہ تعالی شانہ نے اپنے رحم و کرم کی وجہ سے یہ نعمت حقیروں کو بغیر استحقاق کی عطا فرمائی ہے. یہ جو شروع میں کچھ ابتدائی کلمات ذہن میں آئے اور عرض کیے گئے, ان سے دل میں اس علم کی عظمت بیٹھتی ہے کہ یہ علم کوئی عام علم نہیں ہے, یہ علم دوسرے علوم کی طرح نہیں ہے, یہ قرآنی علم ہے, یہ حدیثی علم ہے, اور یہ ان دونوں سے مستنبط ہونے والا علم ہے, فقہی علم ہے. تو یہ علم جو ہے اللہ جل جلالہ وعم نوالہ کی بہت بڑی اور بہت قیمتی نعمت ہے, اور اللہ جل جلالہ وعم نوالہ یہ علم اسی کو عطا فرماتے ہیں جس سے ان کو بہت زیادہ محبت ہوتی ہے. اس راہ میں قدم اٹھانے کی توفیق اسی کو دیتے ہیں جس سے حق تعالی شانہ کو بہت زیادہ محبت ہوتی ہے. ایک زندگی تو دنیا کی زندگی ہے, دوسری زندگی آخرت کی زندگی ہے. اصل زندگی آخرت کی ہے نہ کہ دنیا کی, بلکہ آخرت کی زندگی کے مقابلے میں دنیا کی کوئی حیثیت ہی نہیں ہے. فما متاع الحیات الدنیا فی الآخرت الا قلیل, کوئی حیثیت نہیں. بل تو سیرون الحیات الدنیا والآخرت خیر وابقا, آخرت جو ہے وہ دنیا کے مقابلے میں خیر بھی ہے اور ابقا بھی ہے. خیر سے اشارہ کیا کیفیت کی طرف, اور ابقا سے اشارہ کیا کمیت کی طرف, کہ کیفیت اور کمیت دونوں اعتبارات سے آخرت بہت 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 بہتر ہے اور بہت اعلیٰ ہے. تو جو علم اس ہمیشہ کی زندگی کی کامیابی کی ضمانت اپنے اندر لیے ہوئے ہو, وہ علم کتنا اعلی ہوگا. طب اور میڈیسن کی قدر کی جاتی ہے, حساب اور اکاؤنٹنسی کی قدر کی جاتی ہے, لوگوں کے دلوں میں اس کی عظمت ہے, لوگ اس کو پڑھنا چاہتے ہیں, اس کے لیے داخلے لیتے ہیں. اور ہمارے ملک میں تو نہیں, جن ملکوں میں انصاف سے کام نہیں لیا جاتا, پتہ نہیں کتنی کتنی رشوتیں دیتے ہیں, کتنے کتنے پاپڑ بیلتے ہیں. اس لیے کہ دل میں اس کی ایک عظمت ہوتی ہے کہ اگر میرا بیٹا اکاؤنٹنٹ ہو گیا, اگر میرا بیٹا ڈاکٹر ہو گیا, اگر میرا بیٹا انجینئر ہو گیا, تو ہماری دنیاوی زندگی بہت آسودہ ہو جائے گی. حالانکہ اس میں کوئی گارنٹی نہیں ہے, ہو سکتا ہے کہ بیٹا داخلے کے بعد تمام تر جد و جہد کوشش اور اس کے پیچھے پیسے خرچ کرنے کے بعد ہو سکتا ہے پڑھے ہی نہیں, ہو سکتا ہے بری صحبت کا شکار ہو جائے, یہ بھی ہو سکتا ہے کہ پڑھتے پڑھتے مر جائے, یہ بھی ہو سکتا ہے کہ پڑھنے مگر پاس نہ ہو, یہ بھی ہو سکتا ہے کہ پاس ہو جائے مگر نوکری نہ ملے, ہو سکتا ہے کہ فارغ ہونے کے بعد فوراً مر جائے, کوئی گارنٹی نہیں. लेकिन किसी से भी आप पूछ लीजिए, जितने दुनियावी उलूम है इन उलूम को माश के लिए पढ़ा जाता है। खिदमत जिमनी चीज होती है कि मैं डॉक्टर बनूंगा तो मखलूक की खिदमत करूंगा, ये जिमनी चीज होती है, जिमनी नीयत होती है। असल माश, और इसीलिए पापड़ बेलते हैं, रात दिन एक करते हैं। तो दुनियावी जिंदगी की कामयाबी के लिए लोग बहुत मेहनत करते हैं, कॉलेज और यूनिवर्सिटी में दाखला लेने के लिए बहुत खर्चा करते हैं, इस मुल्क में भी बहुत खर्चा होता है, मदारिस दीनिया में इतना खर्चा नहीं होता, उसके मुकाबले में वहां बहुत खर्चा होता है, फिर भी लोग, वजह उसकी है कि उनके दिलों में इस इल्म की अजमत है कि इस इल्म के नतीजे में हमारी दुनियावी तरक्की होगी, हमारी दुनियावी जिंदगी बेहतर हो जाएगी, हमारा दुनियावी मुस्तकबिल बेहतर हो जाएगा, हमारी नस्लों का दुनियावी मुस्तकबिल बेहतर हो जाएगा, इज्जत मिलेगी, माल मिलेगा, लोगों के अजहान बनाए गए हैं कि इज्जत जो है वो डिग्रियों में है, इज्जत जो है वो माल की वजह से मिलती है, लोग गरीबों की इज्जत नहीं करते, इसलिए भाई बच्चों को पढ़ाओ, बच्चों को पढ़ाओ ताकि इज्जत भी मिले और फिर बच्चा उस डिग्री के जरिए माल कमाए तो पैसे भी आए और लोगों में हमारा एक स्टेटस बन जावे, ताकि हमें कोई दबाए नहीं, ताकि हमारी तरफ कोई आंख उठाकर न देखे। अर्ज ये कर रहा हूं कि दुनियावी उलूम जो है वो माश के लिए है और दीनी उलूम माद के लिए है। दुनियावी उलूम से दुनियावी तरक्की होती है, दीनी उलूम से उखरवी तरक्की होती है, और उखरवी तरक्की के साथ साथ अल्लाह ताला शानहु दुनियावी तरक्की भी अता फरमाते हैं। लेकिन अगर किसी को दुनियावी तरक्की न भी मिली तो उखरवी तरक्की है, और कोई अकलमंद मुसलमान जिसके पास औसत दर्जे की, एवरेज दर्जे की दीनी समझ हो, उसके लिए ये समझना मुश्किल नहीं है कि अगर दुनिया में कुछ नहीं भी मिला तो क्या हर्ज है, असल तो आखिरत है, एवरलास्टिंग लाइफ है, उसके मुकाबले में दुनिया की जिंदगी जो है वो एक कतरे के बराबर भी हैसियत नहीं रखती। मद दुनिया फिल आखिरत इल्ला मिसलु मा यजअलु अहदुकुम इसबाहु फिल यम फल यंजुर बिमा यर्जी। आपने समंदर में उंगली डाली, उंगली डाल करके निकाली, तो जो उंगली पर पानी है वो दुनियावी जिंदगी है और समंदर आखिरत की जिंदगी। और ये तकरीब अल फहम के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने मिसाल बयान फरमाई, वरना उंगली पर जो पानी है वो महदूद, समंदर में जो पानी है वो भी महदूद, वहां महदूद का मुकाबला महदूद से किया जा रहा है, और यहां दुनियावी जिंदगी महदूद और आखिरत की जिंदगी ला महदूद, तो महदूद का ला महदूद से तो कोई मुकाबला नहीं होता। मैं अर्ज ये कर रहा हूं कि जो लोग दुनियावी उलूम सिर्फ इसलिए पढ़ते हैं और उसके लिए हर किस्म की कुर्बानियां देते हैं कि हमारी दुनियावी जिंदगी अच्छी हो जाएगी, तो जिस इल्म के जरिए आखिरत की जिंदगी संवरती हो, जो क्वालिटी के एतबार से और क्वांटिटी के एतबार से दुनियावी जिंदगी से बहुत बेहतर हो, जो अबदुल आबाद की जिंदगी हो, जो हमेशा की जिंदगी हो, उसकी अगर किसी को तौफीक मिल जाए तो उसे इसकी कदर करके कितनी मेहनत करनी चाहिए। मनसलक तरीकन यल्तमिसु फीहि इल्मन, जो शख्स दाखिल हो जाता है ऐसे रास्ते में कि जिसमें वो इल्म को तलाश करता है, सहलल्लाहु लहु बिही तरीकन इलल जन्ना, तो अल्लाह ताला शानहु उसके लिए उसके इस रास्ते में इल्म की तलब में दाखिल होने की बरकत से जन्नत का रास्ता आसान फरमा देते हैं, इसलिए कि जन्नत के रास्ते पर चलने के लिए इसी इल्म की जरूरत है, यही इल्म रहनुमाई करता है। तो इल्म अजीम है, कुल हल यस्तवी लदीन यालमून वल्लदीन ला यालमून, इल्म वाले और जिनके पास इल्म नहीं वो बराबर हो सकते हैं? नहीं, नहीं हो सकते। दूसरी जगह पर भी इसी उसलूब को इख्तियार किया गया है, कुल यस्तवी आमा वल बसीर, कुल यस्तवी قل هل يستوي العمى والبصير ولا الظلمات ولا النور ولا الظل ولا الحرور وما يستوي الاحياء ولا الاموات. اور یہاں کہ قل هل يستوي الذين يعلمون والذين لا يعلمون, وہی اسلوب ہے. تو سمجھنا مشکل نہیں ہے کہ علم دین کے حامل اور وہ شخص جس کے پاس علم دین نہیں ہے, اللہ کی نظر میں ان دونوں کے درمیان اتنا ہی فرق ہے جتنا ایک بینا اور نابینا کے درمیان فرق ہے. قل هل يستوي العمى والبصير ولا الظلمات ولا النور, جتنا فرق روشنی اور تاریکی میں ہے اتنا ہی فرق عالم اور غیر عالم میں ہے. ولا الظل ولا الحرور, جتنا فرق سایہ اور دھوپ میں ہے اتنا ہی فرق ایک عالم اور غیر عالم میں ہے. وما يستوي الاحياء ولا الاموات, مردہ اور زندہ میں جتنا فرق ہے اتنا ہی عالم اور غیر عالم میں فرق ہے. تو یہ اصل عالم کی فضیلت نہیں ہے, علم کی فضیلت ہے. یہ علم اتنی عظیم چیز ہے. تو علم کی اتنی عظیم چیز ہے سب سے پہلے طالب علم کے لیے ضروری ہے کہ وہ اس علم کی اپنے دل میں عظمت بٹھائے, اور نمبر دو محبت بٹھائے. اور عظمت اور محبت بٹھانے کے لیے وہ یہی تصور کرے کہ یہ علم اللہ سے آیا ہوا ہے, یہ علم میرے آقا صلی اللہ علیہ وسلم سے آیا ہوا ہے, یہ تصور کرے. اور پھر علم کی فضیلتوں کو پڑھے, علم کی فضیلتوں کو پڑھے, پھر یہ سوچے کہ امت کے جتنے بڑے بڑے لوگ ہیں جو مقبول اور محبوب بنے ہیں وہ وہی لوگ ہیں جن کے پاس علم ہے. 99.9% وہی لوگ ہیں جن کے پاس علم ہے. اس سے علم کی عظمت دل میں آئے گی, اس سے علم کی محبت دل میں پیدا ہوگی. اور جب علم کی عظمت دل میں پیدا ہوگی, علم کی محبت دل میں پیدا ہوگی, تو اس کے بعد اس علم سے تعلق رکھنے والی جتنی بھی چیزیں ہیں وہ سب محبوب ہو جائیں گی. علماء کی فضیلت تو اسی لیے ہے کہ علم اونچی چیز ہے اور ان کے پاس یہ اونچی چیز ہے. طالب علم کی فضیلت اسی لیے ہے کہ علم بہت اونچی چیز ہے اور وہ طالب علم اس کی طلب میں لگا ہوا ہے. مدرسے کی فضیلت اسی لیے ہے کہ مدرسے میں اس علم کو پڑھایا جاتا ہے, اس علم کی حفاظت کی جاتی ہے جو بہت اونچی چیز ہے. کتابوں کی عظمت لوگوں کے دلوں میں اسی لیے ہے, کتابوں کا ادب لوگ اسی لیے کرتے ہیں کہ اس میں وہ علم ہے جو بہت اونچی چیز ہے. اور علماء کے ماں باپ کی لوگ عزت کرتے ہیں, اور علماء کی اولاد کی لوگ عزت کرتے ہیں, علماء کے خاندان کی لوگ عزت کرتے ہیں, اسی لیے کہ ان کا تعلق علم سے ہے جو بہت اونچی چیز ہے. تو یہ علم جو ہے بہت اونچی چیز ہے. تو ہمیں اپنے دل میں اس علم کی عظمت بٹھانی ہے, اور اس علم کی محبت بھی دل میں پیدا کرنی ہے. اور جب علم کی محبت پیدا ہو جائے گی اور علم کی عظمت پیدا ہو جائے گی, پھر ہمیں یہ کہنا نہیں پڑے گا, کسی کو ہمیں سمجھانا نہیں پڑے گا کہ کتابوں کا ادب کرو, اساتذہ کا ادب کرو, خلوص کے ساتھ پڑھو, اخلاص کے ساتھ پڑھو, یہ کہنا نہیں پڑے گا ہمیں. یہ کسی کو ہمیں یہ نہیں سمجھانا پڑے گا کہ درسگاہ کا ادب کرو, علم کے آلات کا ادب کرو, یہ کہنا نہیں پڑے گا ہمیں. خود بخود ہماری طبیعت اس کی طرف چلے گی. اب اس وقت جو ہے وہ بہت سارے طلبہ, ایک بہت بڑی تعداد میں مکاتب سے لے کر مدارس تک کے طلبہ جو ترقی یافتہ ممالک میں رہتے ہیں وہ آن لائن ابھی علم حاصل کر رہے ہیں. اللہ تعالی شانہو ان حالات کو جلدی سے دور فرمائے, اس لیے کہ علم کو حاصل کرنے کا جو صحیح طریقہ ہے, سب سے اعلیٰ اور سب سے بہتر طریقہ یہی ہے کہ استاد کے سامنے زانوئے تلمس تہ کر کے پڑھا جائے. ताकि इल्म के नुकुश भी हासिल हो और इल्म का नूर भी हासिल हो। लेकिन जाहिर है कि मदारिस की मजबूरियां हैं, अरबाब इल्म है, आपस में मशवरा करके किसी नतीजे पर पहुंचते हैं तो शरीयत की हद में रह करके पहुंचते हैं। मदारिस के अंदर हदीस पढ़ाने वाले लोग हैं, तफसीर पढ़ाने वाले लोग हैं, तो इस वक्त जो है वो ऑनलाइन पढ़ाने की वजह से तलबा असातिज़ा से दूर। अब अगर इस वक्त हमारी जो पढ़ने की कैफियत है, हमारी जो बैठने की कैफियत है, हमारे लिबास की जो हालत है, इसमें फर्क आ गया है, तो माहौल का भी कुछ असर होता है। लेकिन जरा अपने दिलों का जायजा ले, अपने दिलों का ये जायजा ले कि क्या मैं मदरसे में इल्म की दरसगाह में मोताला में जो अदब से बैठ रहा था वो दिल में इल्म की अजमत की वजह से था, इल्म की मोहब्बत की वजह से था, या निगरा के और उस्ताद के खौफ की वजह से था। अगर उस्ताद के खौफ की वजह से था, उसका उस्ताद की पकड़ की वजह से था, तो फिर बहुत अफसोस की बात है कि हमारे दिल में अभी तो इस इल्म की कदर ही पैदा नहीं हुई, इस इल्म की अजमत ही पैदा नहीं हुई है, इस इल्म की हकीकत ही अभी हमारे दिल में नहीं आई है कि ये इल्म है क्या। बहुत से तलबा ऐसे होंगे जो सबक पढ़ रहे होंगे, असातिदा पढ़ा रहे होंगे और एक दूसरे को देख नहीं पा रहे होंगे, तो हो सकता है कि चाय पीते पीते पढ़ रहे हों, हो सकता है बगैर जरूरत के चार जनों बैठ करके पढ़ रहे हों, हो सकता है कि टेक लगाकर बैठे हुए हों, हो सकता है कि टिपाई पर या किताब के ऊपर कोहनी रख करके पढ़ रहे हों। तालिबे इल्मों को जो बात अपने जहनों में बिठानी है वो ये कि दरसगाह में जो अदब से बैठा जाता है वो सिर्फ उस्ताद के अदब की वजह से नहीं, उस्ताद का भी अदब चाहिए, किताबों का भी अदब चाहिए, दरसगाह का भी अदब चाहिए, अपने साथियों का भी अदब चाहिए, इसलिए कि वो तालिबीन इल्म है। तो तालिबे इल्म खुद अपनी कदर पहचान कर वकार और सुकून के साथ रहे, बच्चों की तरह न रहे, उसकी जिंदगी में वकार होना चाहिए, डिग्निटी होनी चाहिए, हद से ज्यादा हंसी मजाक, हद से ज्यादा दौड़ भाग, हद से ज्यादा खेलना कूदना, ये मदरसे के तालिबे इल्म को जेब नहीं देता। और मदरसा जो है वो मां के पेट की तरह है, मदरसे के अंदर रहते हुए जो आदतें रहेंगी वो फारिग होने के बाद भी रहेगी, इसलिए अपनी पूरी बॉडी के ऊपर कंट्रोल रहे, वकार हो, वकार डिग्निटी हो, तकब्बुर ना हो, तवाजू के साथ वकार, ये वकार और तवाजू दोनों जमा हो सकते हैं। जब मस्जिद में आने की बात हो रही है, होती है अहादीस शरीफा में, तो आप सल्लल्लाहु अलैहि वसल्लम क्या इरशाद फरमाते हैं कि जब तुम मस्जिद की तरफ आओ तो तुम्हें दौड़ते हुए नहीं आना चाहिए, तुम्हें चलकर आना चाहिए। और उसमें ये अल्फाज है, वालेकुम सकीना तो वल वकार, सुकून होना चाहिए, सुकून, दौड़ भाग वाला नहीं होना चाहिए मामला, और वकार होना चाहिए, सुकून और वकार। ये जो मस्जिद में आते हुए सुकून और वकार की अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बात कर रहे हैं, ये हर मुकद्दस अमल और हर मुकद्दस जगह पर यह कैफियत रहनी चाहिए सुकून और वकार वाली। मस्जिद के अंदर सुकून और वकार हो, मस्जिद में आते हुए सुकून और वकार हो, अहले इल्म की मशाइख की मजलिसों के अंदर सुकून और वकार हो, अहले इल्म और उलमा की मजलिस की तरफ जाते हुए सुकून और वकार हो, हरम शरीफ की तरफ जाते हुए सुकून और वकार हो, मस्जिद नबी की तरफ जाते हुए सुकून और वकार हो, दोनों हरमैन शरीफेन में सुकून और वकार हो, मस्जिद अक्सा में सुकून और वकार हो, रोजे पाक अला साहिबिहा अल्फ अल्फ सलातिन व सलाम की तरफ जाते हुए सुकून और वकार हो, सलाम पढ़ते हुए सुकून और वकार हो, हजर अस्वद को बोसा देने के लिए कोशिश कर रहे हैं तो सुकून और वकार के साथ हो, रविदतम में रियाजुल जन्ना में नमाज पढ़ने की कोशिश की जा रही है तो सुकून और वकार के साथ हो, तवाफ में सुकून और वकार हो, सही में सुकून और वकार हो, जमजम के लिए लाइन लगी हुई है तो उसमें सुकून और वकार हो, रमी करते हुए सुकून और वकार हो। तो तालिबे इलम को उस्ताद के डर से, उस्ताद के खौफ से अदब नहीं करना चाहिए। सबसे पहले दिल में यह ख्याल आना चाहिए कि इल्मी मजलिस है, इल्मी मजलिस का तकाजा यह है कि मैं अदब से बैठूं। इल्म की अजमत होनी चाहिए, इल्म की मोहब्बत होनी चाहिए। और फिर दूसरे नंबर पर यह कि यह इल्म की जगह है, ये इल्म के लिए जर्व है, यह मदरसतुन दरस व तदरीस का जर्व है, यह दरसगाह जो है वो इल्म का जर्व है, इसलिए अदब चाहिए। तो अगर उस्ताद ना हो फिर भी इस जगह का अदब जरूरी है, और दरसगाह में कोई ना हो, न उस्ताद हो न क्लास के साथी हो और बिल्कुल अकेला बैठा हुआ है और किसी के आने की इम्कानात न हो, उस वक्त भी पैर फैलाकर नहीं बैठना चाहिए, इसलिए कि इस मदरसा इल्म को पढ़ने और पढ़ाने की जगह का तकाजा है, उसके अदब का तकाजा है। जिस तरह दरसगाह में टेक लगाकर नहीं बैठते, इसी तरह मुताला में भी टेक लगाकर नहीं बैठना चाहिए, अपने कमरे में भी मुताला करते हुए टेक लगाकर नहीं बैठना चाहिए, अपने घर में भी नहीं, हर जगह सुकून और वकार, सुकून और वकार। आलिम दीन सुकून और वकार का मुजस्समा हो, जब वो सुकून और वकार का मुजस्समा होता है तो लोगों के दिलों में उसकी अजमत बैठती है, और जब वो तवाजु का मुजस्समा होता है तो लोगों के कुलूब में उसकी मोहब्बत बैठती है, और जब अजमत और मोहब्बत से लोगों के सीने उसके बारे में लबरेज हो जाते हैं तो लोग उससे इस्तिफादा करते हैं, वो नाफे हो जाता है। अब आज हमारे पास तवाजु नहीं है, तवाजु नहीं है तो लोगों के कुलूब में हमारा बुग्ज पैदा हो जाता है, तकब्बुर का असर बुग्ज है और तवाजु का असर मोहब्बत है। और सुकून और वकार जो है, सुकून और वकार उसका असर अजमत है, दिलों में अजमत पैदा होगी, और जहां सुकून और वकार नहीं होगा वहां दिल में अजमत पैदा नहीं होगी। हमारे असलाफ को देखिए, इस वक्त भी जो बड़े बड़े उलमा है, जो मुमताज उलमा इकराम है पूरी दुनिया में, आप उनको देखिए कि उनमें दो चीजें होंगी, एक तो उनमें सुकून और वकार डिग्निटी है, डिग्निटी के साथ वो रहते हैं, चलते हैं तो डिग्निटी के साथ, बैठते हैं तो डिग्निटी के साथ, गुफ्तगू करते हैं तो डिग्निटी के साथ, और डिग्निटी के साथ रहने में, सुकून और वकार के साथ रहने में, एक रिस्पेक्ट के साथ रहने में तकब्बुर का खतरा रहता है। लेकिन चूंकि इन हजरात ने सिर्फ इल्म के नुकुश हासिल नहीं की, इल्म के हुरूफ नहीं, उन्होंने मशाइख से अपनी इसलाह कराकर इल्म का नूर भी हासिल किया है, बातिन को भी दुरुस्त किया है, तो उनके सुकून और वकार के साथ तवाजू भी है, इसलिए लोग उनके सामने अदब से भी बैठते हैं और अपने दिल में उनकी मोहब्बत भी पाते हैं, इसीलिए घंटे गुजर जाते हैं, कोई उस मजलिस से उठने के लिए तैयार नहीं होता। मेरे अजीज तलबा, मेरी अजीज तालिबात, और इल्म से जितने लोग ताल्लुक रखते हैं उन सब की खिदमत में मेरी गुजारिश है, मैं भी एक तालिब इल्म हूं, मैं भी इन गुजारिशात का मोहताज हूं, कि हमें अपने दिल में इल्म की अजमत पैदा करनी है, इल्म की मोहब्बत पैदा करनी है, और दिल में इखलास पैदा करना है। इल्म की अजमत आ जाएगी, इल्म की मोहब्बत आ जाएगी, तो इखलास खुद ब खुद आ जाएगा कि इल्म इतना अजीम, इतना अजीम इल्म, इसका ताल्लुक बराह रास्त अल्लाह जल्ला जलालहू हम मनवालू उसे, और मैं इसे दुनिया के लिए कमाऊं। इसीलिए जब इस इल्म की अजमत और इस इल्म की मोहब्बत आएगी तो इखलास खुद ब खुद आ जाएगा, देर सवेर आएगा। इसीलिए असलाफ में से बड़े बड़े लोगों ने क्या कहा कि हमने इस इल्म को गैरुल्लाह के लिए तलब किया, हमने इस इल्म को गैरुल्लाह के लिए, तो नादानी थी हमारी, तो हमारे दिल में यह ख्याल आएगा अगर इल्म हासिल करेंगे तो जामे मस्जिद के इमाम हो जाएंगे, इल्म हासिल करेंगे तो हुकूमत का जो दारुल इफ्ता है वहां मुफ्ती आजम बन जाएंगे, अगर इल्म हासिल करेंगे तो काजी बन जाएंगे, काजी उल कुजात बन जाएंगे, जो भी उस जमाने की इज्जत और उस जमाने की माल के रास्ते उनको नजर आए उसके एतबार से, कहते हमने इल्म को हासिल किया गैरुल्लाह के लिए, यानी अल्लाह की रजा के लिए नहीं और मकासिद के लिए, फाबा अन यकून इल्ला लिल्लाह, लेकिन इल्म ने हमें मजबूर कर दिया कि ना इल्म को हासिल करो अल्लाह के लिए। देर सवेर आ ही जाती है, देर सवेर अजमत आ ही जाती है। हमारा मसला यह है कि हम में से बहुत से ऐसे हैं कि मां बाप ने इस राह में लगा दिया और मदारिस में आने के बाद 6 साल गुजारने के बाद भी चूंकि दिल दिमाग जो है उसकी सैरा भी इल्म से नहीं होती बल्कि इल्म के अलावा दुनियावी चीजों से होती रहती है, इसलिए इल्म की अजमत और इल्म की कदर दिलों में पैदा ही नहीं होती। दरगाह से बाहर निकले वही दुनिया की बातें, जो दुनिया के डिस्ट्रैक्शंस है, अट्रैक्शंस है, सोशल मीडिया है उसमें लगे हुए हैं, हर वक्त मोबाइल पे बैठे हुए हैं, जब भी बातचीत हो तो सियासत की बात चल रही है, अच्छी अच्छी गाड़ियों की बात चल रही है, मालो दौलत की बात चल रही है, अच्छे मकानात की बात चल रही है, मनसब की बात चल रही है, पैसे कमाने के तरीकों की बात चल रही है, आजादी फिक्र की बात चल रही है, इत्तेबाए हवा वाले रास्तों की बात चल रही है, दीन को आसान बनाने के रास्ते ढूंढे जा रहे हैं। और चूंकि अब सोशल मीडिया के जरिए हर एक तक रसाई है और हर एक की रसाई है, इस वजह से हमारे मदारिस दीनिया के तलबा भी फारिग वक्त में या जब घर जाते हैं छुट्टियों के अंदर तो फासिद ख्यालात वाले लोगों की गुफ्तगु सुनते हैं और उनकी गुफ्तगु को सुनकर जहन जो है उनका मुंतशिर हो जाता है और मदरसे में रहता ही नहीं, उनके असातिदा की तरफ उनका मैलान नहीं रहता, फिर उनकी बातों की तरफ मैलान नहीं रहता। इसलिए हमारे दिलों में इल्म की अजमत नहीं आती, हमारे दिलों में इल्म की मोहब्बत नहीं आती। इल्म की अजमत, इल्म की मोहब्बत नहीं आती, इस वजह से अगर अदब करते हैं तो उस्ताद के डर से, इसी वजह से मदरसे में होने की हालत में भी, दरसगाह में होने की हालत में भी अक्सर तलबा और अक्सर तालिबात उस मुअल्लिमा और उस मुअल्लिम की दरसगाह में तो अदब करते हुए नजर आते हैं जो रेप्रीमांड करते हैं, जो पकड़ धकड़ करते हैं और जो नरम तबीयत के होते हैं, या ये कि इसकी तरफ तवज्जो नहीं करते, उनकी क्लास में बिल्कुल बेबाक हो जाते हैं। और ये इल्म के लिए बहुत खतरनाक, इल्म के लिए बहुत खतरनाक। एक उस्ताद ने एक शागिर्द को देखा कि उसकी आदत यह थी कि वो किताब के ऊपर दवात रखा करता था, किताब। इल्म का अगर अदब होगा तो इल्म की अजमत होगी, इल्म का एहतराम होगा दिल में, इल्म की मोहब्बत होगी तो किताबों का अदब और किताबों की अजमत और किताबों का एहतराम खुद ब खुद आ जाएगा। हमारे दिलों में अल्लाह की अजमत है, हमारे दिलों में अल्लाह का एहतराम है, हमारे दिलों में अल्लाह की मोहब्बत है, इसलिए अल्लाह के नाम की भी अजमत है। और कुरान जो है वो चूंकि बराह रास्त अल्लाह की तरफ मंसूब है, फिकह की किताब बिल वास्ता अल्लाह की तरफ मंसूब है, इसलिए जहन ही जाता है कि ये हिदाया साहिबी हिदाया की लिखी हुई है, ये साहिबी हिदाया का कलाम। इल्म की तरफ जहन नहीं जाता उस वक्त, लेकिन कुरान मजीद। तो हर तालिब इल्म कुरान मजीद की इज्जत करता है, कुरान मजीद का एहतराम करता है, बल्कि अगर कोई वरक हो जिसके ऊपर सिर्फ अल्लाह लिखा हुआ हो उसका भी एहतराम करेगा, उसे जमीन पर गिरा हुआ हो तो उठा लेगा और उसे चूमेगा और आंखों से लगाएगा, सर पे रखेगा, पेशानी से लगाएगा, उसे जाया नहीं होने देगा। इल्म का भी अगर इसी तरह दिल में एहतराम आ जाए और ये ख्याल दिल में पेवस्त हो जाए तो वो इल्म की बियत भी नहीं करेगा, इल्म से ताल्लुक रखने वाली किसी भी चीज की बियत भी नहीं करेगा। किसी आलिम से अगर इख्तिलाफ हो गया किसी मसले में तो असलाफ में हमें क्या नजर आता है, हमारे अकाबिर में हमें क्या नजर आता है, एक दूसरे का एहतराम पूरा पूरा मलहूज रखते हैं। क्यों? क्योंकि इनके दिलों में इल्म की अजमत है तो उनकी उनको ये इस्तेहजार है कि जिससे मेरा इख्तिलाफ चल रहा है वो साहिब इल्म है اور دوسرے کے دل میں بھی استحضار ہے کہ جس سے میرا اختلاف چل رہا ہے وہ صاحب علم ہے. اگر ایک عالم دوسرے عالم کا احترام نہیں کرتا, ایک عالم دوسرے عالم کی عظمت اپنے دل میں نہیں پاتا اس کے عالم ہونے کی بنیاد پر, تو اس کا مطلب ہے کہ علم کی قدر ابھی نہیں پہچانی ہے. بہت سارے تفسیری نکات کا یاد ہو جانا اور بہت سارے حدیثی نکات کا یاد ہو جانا اور بہت سارے فقہی جزئیات کا یاد ہو جانا یہ کوئی کامیابی کی بات نہیں ہے. کامیابی کی بات یہ ہے کہ علم کی دل میں قدر ہو. تو استاد محترم نے دیکھا کہ ایک طالب علم عادی ہو گیا ہے کہ وہ اپنی کتابوں کے اوپر دوات رکھتا ہے, انک پوٹ. یہ پرانے زمانے کا واقعہ ہے. ہمیں کیا سمجھایا جاتا ہے, کیا سکھایا جاتا ہے کہ جن کتابوں کے اندر علم ہے ان کتابوں کے اوپر غیر علم کی چیز نہیں رکھنی چاہیے. کتاب کے اوپر موبائل نہ رکھا جائے, کتابوں کے اوپر چشمہ نہ رکھا جائے, کتابوں کے اوپر ٹیشو کا باکس نہ رکھا جائے. اور کتابوں میں بھی ہمیں یہ سکھلایا جاتا ہے کہ جو ترتیب ہے کتابوں کی جو ترتیب ہے اس کو ملحوظ رکھتے ہوئے ایک کتاب کو دوسری کتاب کے اوپر رکھا جائے. جلالین شریف کو قرآن مجید پر نہیں رکھا جائے گا, جلالین شریف نیچے ہوگی اور قرآن مجید اوپر ہوگا, اس لیے کہ خالص اللہ کا کلام ہے وہ. اور جلالین شریف کے اندر تشریح بھی ہے کسی عالم کی لکھی ہوئی, اس کا تعلق بھی قرآن ہی سے ہے, مگر پھر بھی فرق ہو گیا دونوں میں. اور اگر نحو صرف کی کتابیں ہیں اور فقہ کی کتابیں ہیں تو نحو صرف کی کتابیں نیچے اور فقہ کی کتابیں اوپر. اور حدیث کی کتابیں ہیں اور تفسیر کی کتابیں ہیں, حدیث کی شروحات ہے, تفسیر کی کتابیں ہیں, تو حدیث کی نیچے اور تفسیر کی اوپر. اور حدیث کی کتابیں ہیں اور حدیث کی شروحات ہے تو شروحات نیچے اور کتابیں اوپر. ٹپائی پر ٹیبل پر رکھتے ہوئے بھی اور ہاتھوں میں اٹھاتے ہوئے بھی. غالباً خلیفہ معتبد باللہ کا واقعہ ہے, معتبد باللہ یعنی اس زمانے میں خلفہ میں بھی کتنا ادب تھا. معتبد باللہ وہ اپنے زمانے کے کسی عالم کے ساتھ چل رہے تھے اور اس عالم کی ان کے دل میں عظمت بھی تھی, محبت بھی تھی, تو ہاتھ میں ہاتھ ڈال کر کے چل رہے تھے, ہاتھ میں ہاتھ ڈال کر چل رہے تھے, ٹہل رہے تھے, باغ میں چل رہے تھے, کہیں چل رہے تھے, اور اچانک ہی معتدد باللہ نے اپنا ہاتھ چھڑا کر کے اسے نکال لیا. تو عالم نے کہا کہ خیریت تو ہے, اسے کہ دونوں ایک دوسرے کے ہاتھوں کو ایسے انگلیوں سے پکڑے ہوئے تھے تو یوں کر کے نکال لیا معتدد باللہ نے, اچانک نکال لیا. تو دو آدمی جب ٹہل رہے ہوں, گفتگو میں مشغول ہوں, تو ہاتھوں کی ہیئت کیا ہے اس کی طرح توجہ جائے گی؟ نہیں جائے گی. لیکن کسی چیز کی جب عظمت ہوتی ہے, محبت ہوتی ہے, تو استحضار رہتا ہے. ہم ایک کمرے میں بیٹھے ہوئے ہیں, کھا پی رہے ہیں, چائے پی رہے ہیں, اور اس کمرے میں ایک جگہ پر کرسی رکھی ہوئی ہے, تو کسی کو استحضار نہیں رہتا کہ میری پشت کرسی کو ہو رہی ہے یا میرے پیر کرسی کی طرف ہو رہے ہیں. لیکن اگر قرآن مجید کا نسخہ رکھا ہوا ہو کسی شیلف کے اوپر تو استحضار رہتا ہے ہر شخص کو. تو خلیفہ معتدد باللہ نے یوں کر کے ہاتھ کھینچ لیا, تو اس عالم نے کہا کہ بڑے عالم تھے, نام اس وقت مستحضر نہیں ہے, کہ خیریت تو ہے, کیا ہوا؟ تو انہوں نے کہا کہ اصل میں ہم دونوں ہاتھ پکڑ کے چل رہے تھے, تو یا تو ہم دونوں کے ہاتھ برابر تھے, یا کبھی کبھی جو ہے میرا ہاتھ نیچے ہو جاتا تھا, آپ کا ہاتھ اوپر ہو جاتا تھا. لیکن میں نے جب ہاتھ کو کھینچ لیا اس وقت میرا ہاتھ آپ کے ہاتھ کے اوپر ہو گیا, اور میں نے اسے خلاف ادب سمجھا کہ غیر عالم کا ہاتھ عالم کے ہاتھ کے اوپر ہو. لا ترفعوا اصواتکم فوق صوت النبی, نبی صلی اللہ علیہ وسلم کی آواز کے اوپر اپنی آواز کو بلند مت کرو. تو علامہ ابن العربی رحمہ اللہ تعالی نے احکام القرآن میں لکھا ہے غالباً کہ یہ حکم جو ہے قیامت تک چلے گا. اہل علم کا غیر اہل علم کو
اور زیادہ علم والے کا کم علم والے کو اسی طرح قیامت تک ادب کرنا پڑے گا. یہ سارے آداب جو سورہ حجرات میں لکھے کہ لا تقدموا بین یدی اللہ ورسولہ واتقوا اللہ, چلتے ہوئے عالم آگے رہے گا غیر عالم پیچھے, گفتگو میں پہلے عالم بعد میں, بڑا عالم پھر چھوٹا. لا ترفعوا اصواتکم فوق صوت النبی, اسی وجہ سے علماء کے واقعات ملتے ہیں کہ سورہ حجرات میں لکھا ہے کہ کچھ لوگ آئے اور انہوں نے کہا کہ یا محمد یا محمد, اے محمد صلی اللہ علیہ وسلم, مخرج علینا, ہماری طرف نکل جی, ہمیں آپ کا کام ہے. تو آئے تو دری ان الذین ینادونک من وراء الحجرات اکثرهم لا یعقلون, کہتے ہیں حجروں کے باہر سے آپ کو پکارتے ہیں, عقل نہیں ہے ان کے پاس. ولو انہم صبروا, اگر وہ صبر کر جاتی, حتی تخرج الیہم, یہاں تک کہ آپ ان کی طرف خود نکل کر آتے, لکان خیر اللہم, تو ان کے لیے بہتر ہوتا. تو بڑے بڑے لوگوں کے ایسے واقعات ہیں کہ وہ صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کے پاس ابن عباس رضی اللہ تعالی عنہما جاتے تھے تو دروازے کو کھٹکھٹاتے نہیں تھے, اگر وہ از خود نکلتے تو پھر پوچھتے تھے کہ میں پڑھنے کے لیے آیا ہوا ہوں. ما دققت علی محدث بابہ قطو کے الفاظ ملتے ہیں. ایک محدث فرماتے ہیں کہ میں نے کبھی بھی کسی محدث کے دروازے کو نہیں کھٹکھٹایا. کیوں؟ حق تعالی شانہ ارشاد فرماتے ہیں, ولو انہم صبروا حتی تخرج الیہم لکان خیرا لہم, باہر انتظار کرتے تھے, نکلتے تھے اس وقت بات چیت کرتے. تو اس طالب علم کو دیکھا کہ اس نے عادت بنا لی ہے, اب وہ عادی ہو گیا ہے, ایسا کتابوں میں لکھا ہے. اس کا مطلب یہ ہے کہ اس کو کہا بھی گیا ہوگا, سمجھایا بھی گیا ہوگا, لیکن وہ عادت گئی نہیں. کبھی کبھی غفلت کی وجہ سے عادت نہیں جاتی, کبھی کبھی کبر کی وجہ سے نہیں جاتی, آدمی ضد پہ آ جاتا ہے. فرض واجب حرام وغیرہ کا معاملہ ہوتا ہے تو ماننا پڑتا ہے, لیکن اس کے علاوہ نا بہت طلبہ ایسے ہوتے ہیں ان کو اصلاح بات کوئی کرو کہ بھائی بیٹا ایسا کر لیا کرو, بیٹا اس کا خیال رکھو, ایسا نہیں ہونا چاہیے, ایسا ہونا چاہیے, تو نہیں مانتے, نہیں مانتے, وہ ضد پر رہتے ہیں. تو جب دیکھا کہ کتاب کا ادب اس کے پاس نہیں ہے, کتاب نیچے رہتی ہے, اوراق نیچے رہتے ہیں, اوپر یہ ہمیشہ رکھ دیتا ہے انک پاٹ کو, تو انہوں نے کہا کہ بیٹا اب بہت ہو گیا, اب میری بات سن لو, تمہارا علم تمہیں فائدہ نہیں پہنچائے گا. یعنی تھوڑی دیر کے لیے سوچئے کہ ایک بات جو ہمارے ذہنوں میں آتی ہے کہ میں ذہین ہوں, میرا حافظہ بہت قوی ہے, میں اول نمبر سے پاس ہوتا ہوں, اسے یہ کیسے ہو سکتا ہے کہ میں کوئی دین کی خدمت نہیں کر سکوں گا, میں پاپولر نہیں ہو جاؤں گا, مجھ سے کوئی دینی فائدہ نہیں پہنچے گا. نہیں میرے بھائیو, دین کی خدمت کی نہیں جاتی, دین کی خدمت لی جاتی ہے. دین کی خدمت اللہ لیتے, کوئی لاکھ کرنا چاہے, اللہ نہ چاہے تو نہیں کر سکتا, لاکھ کرنا چاہے نہیں کر سکتا. اور ایسا بھی ہوتا ہے کہ آدمی جب اپنے بڑوں کا احترام نہیں رکھتا, اپنے بڑوں کا ادب نہیں کرتا, علم کا ادب نہیں کرتا, علم کی کتابوں کا ادب نہیں کرتا, اساتذہ کے قلوب کو ٹھیس پہنچاتا ہے, تو دین کی خدمت کا بہت بڑا میدان ملنے کے باوجود بھی پھسل جاتا ہے, پھسل جاتا ہے, نظریات بدل جاتے ہیں. یہی کہ دین کی خدمت میں بظاہر لگا رہتا ہے مگر باطن اس کا برا رہتا ہے, اخلاص نہیں ہوتا, مقاصد اس کے دوسرے ہوتے ہیں. مقبولیت اسے نہیں ملتی, مشہور تو ہو سکتا ہے, مقبولیت نہیں ملتی. اس لیے اس وقت کے جو حالات ہیں, ان حالات میں میری ہاتھ جوڑ کر آپ سب حضرات کی خدمت میں گزارش ہے, اور ہاتھ جوڑ کر اس لیے کہ میں بہت ہی عاجزانہ یہ درخواست کر رہا ہوں, میں آپ ہمارے طلبہ ہیں اور پوری دنیا میں جتنے مدرسے میں پڑھنے والے طلبہ ہیں وہ سب ہمارے بچے ہیں, ہر طالب علم سے ہمیں محبت ہے, اور محبت کی وجہ یہی ہے کہ یہ طالبین علم نبوت ہے, اور اللہ تعالی شانہ کو ان سے پیار ہوگا تبھی تو ان کو اس کام میں لگایا ہوا ہے. اور پھر یہ کہ یہ اس علم کے पिछले जेनरेशन से अगले जेनरेशन तक जाने का जरिया बन रहे हैं। कुरान मजीद की हिफाजत और अहादीस शरीफा की और इल्म शरीयत की हिफाजत की जो कड़ी है, जो 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 सिलसिला है उसका, जो जंजीर है उसकी, उस सिलसिले तो ज़हब की एक कड़ी, एक लिंक बन रहे हैं ये। तो हर जगह पर जो भी तालिबे इल्म जहां कहीं पढ़ता है वो हमें महबूब है, और हमारे मदरसे में जो पढ़ते हैं वो कुछ ज्यादा महबूब होते हैं, क्योंकि ये सगे बेटे हैं और वो सब भतीजे हैं, फर्क तो होगा। इसलिए दिल में एक फिक्र रहती है, हर वक्त फिक्र रहती है, इस वक्त ज्यादा, कि कहीं बेअदबी की वजह से इल्म से महरूमी ना हो जाए, कहीं इल्म से दूरी ना हो जाए। इल्म की अजमत जो थोड़ी बहुत थोड़ी ज्यादा है, या इल्म की मोहब्बत, वो भी निकल ना जाए और बिल्कुल इल्म से महरूमी का जरिया ना बन जाए, या एक मदरसा छोड़ने पर तो कोई आमादा ना हो जाए मगर उसको जो तौफीकात मिलनी चाहिए वो तौफीक ना मिल सके। हमने बहुत लोगों को देखा है, बहुत लोगों को देखा कि उनको कोई बात समझाई जाती है उनकी उनके फायदे के लिए, और दुनिया में किसी भी समझदार आलिम के साथ के सामने वो कजिया रख दिया जाए और वो बात रख दी जाए जो आप उसको समझा रहे हैं और जिस लाइन पे, जिस डगर पे आप उसे डालने की कोशिश कर रहे हैं, तो हर आलिम ये कहेगा कि आप सही कर रहे हैं और ये गलत समझ रहा है। लेकिन नहीं, उसकी समझ में वो बात नहीं आएगी, वो यही समझता रहता है कि ये मेरा नुकसान कर रहे हैं, इनकी बात अगर मैंने मानी तो मेरी तरक्की नहीं होगी, इनकी बात मैंने मानी तो मैं पीछे रह जाऊंगा। वो मनमानी करता है, अपनी बात पे चलता है। ये महरूमी की अलामत, ये शकावत की अलामत है, अल्लाह हिफाजत फरमाए। हजरत इमाम मालिक रहिमहुल्लाह तआला ने हारून रशीद को क्या कहा था, जब हारून रशीद ने यह तकादा किया कि आप हमारे महल में आइए, मैं मदीना मुनव्वरा में आया हुआ हूं और हमें हदीस पढ़ाइए, इल्म दोस्त था, तो आपने क्या जवाब में कहलवाया था, या अमीर अल मोमिनीन अल इल्म ला याती यूता इलैहि। ये इल्म की कदर, इल्म किसी के पास जाता नहीं है, इल्म के पास खुद जाना पड़ता है। ये देखो अदब करवाया, दिल में अजमत बिठाई। और फिर हारून रशीद जब मस्जिद नबी में आए और इमाम मालिक रहिमहुल्लाह तआला का हदीस का दर्स शुरू हुआ और आप मसनद नशीन हुए, तो आपकी नजर पड़ी कि एक साहिब जो है वो टेक लगाकर बैठे हुए हैं मस्जिद नबी के सुतून के साथ। गौर से देखा तो हारून रशीद थे। तो इमाम मालिक रहमतुल्लाह ने फरमाया कि या अमीर अल मोमिनीन इन मिन इजलाल रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम इजलाल अल इल्म, इल्म की ताजीम करना, इल्म का एहतराम करना, ये भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का एहतराम है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ताजीम है। इसका मतलब यह है कि अगर कोई शख्स इल्म की ताजीम नहीं करता, इल्म का एहतराम नहीं करता, तो वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की अजमत और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के एहतराम से गुरेज कर रहा है। इसी इल्म के बारे में इमाम बुखारी रहमतुल्लाह अलैह ने, जब बुखारा के गवर्नर ने उनको कहा कि हमारे बच्चों को घर में आकर के हदीस पढ़ाइए, तो कहा कि अन ला उजिल्लुल इल्म, मैं इल्म को जलील नहीं करता, वला अहमिलुहु इला बाबिल उमरा, और मैं उमरा के दरवाजे तक इल्म को लेकर के नहीं जाऊंगा, पढ़ना हो तो यहां आओ। तो जितने तलबा मेरी इस गुफ्तगू को सुने, चाहे वो जिस मदरसे के पढ़ने वाले हों, यही दरखास्त है कि लॉकडाउन के जमाने में भी, इस वक्त ही इंटरनेट पर असबाक हो रहे हैं, इंटरनेट पर दौर हो रहा है, इंटरनेट पर इल्मी मशगला है, उस वक्त भी और बाद में भी, इल्म का दिल में एहतराम हो, इल्म की अजमत हो, और इल्म की अजमत, इल्म का एहतराम होगा तो फिर वकार भी आएगा, सुकून भी आएगा, और तवाजु भी आएगी, और बहुत अदब से पढ़ेगा, बहुत अदब से पढ़ेगा। हमारे हजरत ये अल्लामा बगवी रहमतुल्लाह अलैह की पहली बात सुनो। अल्लामा बगवी रहमतुल्लाह अलैह फरमाते हैं कि मैं कादी शुरह की खिदमत में बैठा हुआ था और उस वक्त के जो खलीफा थे उनका बेटा غالباً معتزد باللہ کا بیٹا, وہ قاضی شریح کے پاس آیا اور اس نے آ کر کے کہا, وہ آیا اور آ کر کے دیوار کے ساتھ ٹیک لگا کر بیٹھ گیا اور کہا کہ آپ مجھے حدیث سنائیے. اب پرنس ہے اپنے زمانے کا, اور ہمارے زمانے کے جو پرنس ہے ویسے نہیں, جان خطرے میں پڑ جاتی تھی اگر بادشاہ اور بادشاہ کے بچوں کی خلاف ورزی کوئی کرے تو. لیکن قاضی شریح نے اس کی طرف توجہ ہی نہیں کی. تو دوسری مرتبہ کہا کہ آپ ہمیں حدیث سنائیے, تو قاضی شریح نے پھر توجہ نہیں کی, جیسے کہ سنا ہی نہیں ہے. تو کہا کہ آپ خلیفہ کی اولاد کے ساتھ بے ادبی کر رہے ہیں, ان کی طرف توجہ نہیں کر رہے ہیں. تو قاضی شریح نے کہا کہ نہیں, میں خلیفہ کی اولاد کی بے ادبی نہیں کر رہا ہوں, میں علم کا ادب کر رہا ہوں. شاہی خاندان کا فرد تھا, ہوشیار تھا, سمجھدار تھا, سمجھ گیا اور دو زانوں بیٹھ گیا تواضع کے ساتھ اور کہا کہ آپ مجھے حدیث سنائیے. تو قاضی شریح نے ان کو حدیث سنانے سے پہلے یہ کہا کہ ہکذا یطلب العلم, یہ میرے بیٹے علم کو اسی طرح طلب کیا جاتا ہے, علم کو اسی طرح طلب کیا جاتا ہے. تو ایسا نہ سمجھو کہ جس ہیئت سے بھی بیٹھ گئے اصل تو کانوں کے اندر الفاظ کا پڑ جانا ہے نا. جتنا ادب بڑھتا چلا جائے گا, یہ ادب عجیب و غریب چیز ہے. نصر ابن سیار رحمہ اللہ تعالی فرماتے ہیں کہ کل شیئن اذا کثر رخص, ہر وہ چیز جو بڑھ جاتی ہے سستی ہو جاتی ہے, کم ہوتی ہے تو مہنگی, بڑھ جاتی ہے تو سستی, الا الادب, سوائے ادب کے. فَإِنَّهُ اِذَا كَثُرَ غَلَا, اس لیے کہ جب ادب بڑھ جاتا ہے تو وہ قیمتی ہو جاتا ہے. اس کا مطلب یہ کہ جس شخص کے اندر ادب بڑھ جاتا ہے تو اس کی قیمت بڑھ جاتی ہے. یعنی پہلی بات تو یہ کہ نفس ادب ہی سے اس کی قیمت بڑھ جاتی ہے. ایک متعدب شخص اور ایک غیر متعدب شخص, دونوں میں زمین آسمان کا فرق ہے, زمین آسمان کا فرق. ادب والے شخص کی محبت دل میں پیدا ہوتی ہے, ادب جو ہے محبوب بناتا ہے. اور پھر ادب کی وجہ سے وہ قیمتی اس لیے بنتا ہے کہ جس کی زندگی میں ادب ہوتا ہے مورد بن جاتا ہے عنایات الہیہ کا. اب اس کی روحانیت میں بھی اضافہ ہوگا, اس کے علم میں بھی اضافہ ہوگا, اس کی توفیقات میں بھی اضافہ ہوگا, اس کی عبادت میں بھی اضافہ ہوگا, اس کی خدمت میں بھی اضافہ ہوگا, اس کی تاثیر میں بھی اضافہ ہوگا, ہر چیز میں اضافہ ہوتا چلا جائے گا. اس لیے آپ میرے پیارے بچے ہیں, آپ میری پیاری بچیاں ہیں, آپ میرے اپنے ہیں. ذہن میں یہ بات شیطان ڈالتا ہے کہ ادب کے علاوہ جتنے بھی کام ہیں اس سے آدمی جو ہے ذرا کچھ عزت والا بنتا ہے. اکڑ کے چلتا ہے تو بڑا بنتا ہے, لمبے پیر کر کے بیٹھتا ہے تو بڑا بنتا ہے, چار زانو ہو کر کے بیٹھتا ہے تو بڑا بنتا ہے. یہ شیطان دل میں بات ڈالتا ہے. نہیں, آدمی بڑا بنتا ہے ادب سے, تواضع سے بڑا بنتا ہے. حضرت مفتی کفایت اللہ صاحب رحمۃ اللہ علیہ, مفتی اعظم ہند, بہت بڑے عالم اور بہت بڑے بزرگ, اور میرے استاد محترم حضرت مولانا اسلام الحق صاحب رحمۃ اللہ علیہ کے بخاری شریف میں استاد, تو ہمارے دادا استاد ہیں بخاری شریف کے, حضرت شیخ الہند رحمۃ اللہ علیہ کے شاگرد. انہوں نے ایک مرتبہ طالب علموں سے پوچھا کہ چلو یہ بتلاؤ کہ علامہ انور شاہ صاحب کشمیری رحمۃ اللہ علیہ مائے ناز عالم کیسے بنے. تو ہر طالب علم نے اپنے ذوق کے مطابق جواب دیا. جس کو شعر و شاعری کے ساتھ ذوق تھا اس نے کہا کہ بھی بڑے شاعر تھے اور اردو عربی فارسی ہر زبان کے اشعار پر آپ کو بہت گرفت تھی اس لیے بہت بڑے عالم سمجھے گئے. جس کو حدیث کا ذوق تھا اس نے حدیث کی طرف منسوب کیا, جس کو تفسیر کا ذوق تھا اس نے تفسیر کی طرف منسوب کیا, جس کو عربی ادب کا ذوق تھا اس نے اس کی طرف منسوب کیا. تو حضرت مفتی کفایت اللہ صاحب رحمۃ اللہ نے فرمایا کہ نہیں, یہ سب باتیں نہیں. تو کہا پھر کیا ہے؟ تو مفتی کفایت اللہ صاحب رحمۃ اللہ نے فرمایا कि अल्लामा अनवर शाह साहिब कश्मीरी रहमतुल्लाह अलैह से किसी ने पूछा कि हजरत आप एक मायर नाज आलिम कैसे बन गए, सब पर फाइक आप कैसे हो गए। तो आपने जवाब में ये इरशाद फरमाया कि किताबों के अदब करने की वजह से, किताबों के अदब करने की वजह से। इसका मतलब ये नहीं है कि उस्ताद का अदब नहीं, उनका कहने का मंशा ये समझ में आ रहा है कि असातिदे किराम की खिदमत करने में तो मैं और मेरे दूसरे साथी और दूसरे उलमा हम सब बराबर हैं, लेकिन किताबों के अदब में मैं उन पर फाइग हो गया। तो कहा कि हजरत किताबों का अदब तो सब करते हैं। कहा कि जी हां सब करते हैं, लेकिन शायद मेरे जितना अदब किसी ने न किया हो। और फिर आपने कुछ बातें बतलाई। सबसे पहली बात तो ये बतलाई कि मैंने जिंदगी में कभी भी किसी दीनी किताब का मुताला बगैर वजू के नहीं किया। एक बात ये बतलाई। नंबर दो, दूसरी बात ये बतलाई कि मैंने जिंदगी में कभी भी किसी किताब को अपने ताबे नहीं किया, खुद ताबे हुआ, खुद ताबे हुआ। हत्ता कि जब मुताला करने के लिए बैठता था तो हमारी हिंदुस्तानी जो पुराने नुस्खे हैं उनमें हाशिया देखने के लिए किताब को ऐसे जरा घुमाना भी पड़ता है, तो कहा कि कभी भी किताब को घुमाया नहीं। अब एक शख्स जो है एक सफे, दो सफे, तीन सफे, आठ दस सफों का मुताला करता हो बुखारी शरीफ का, और उसे तो कितनी मरतबा उसे उठना पड़ेगा, घूमना पड़ेगा बुढ़ापे के अंदर। कहा कि कभी भी मैंने किताब को घुमाया नहीं, खुद ताबे हो। और तीसरी बात, चार पाई पर बैठकर जब भी मुताला की नौबत आई तो मैं सरहाने की तरफ बैठा तकिए की तरफ और पाइती की तरफ किताब रखी, ऐसा कभी नहीं हुआ। मैं पाइती की तरफ हो गया और सरहाने की तरफ मैंने किताब रखी। मुझे ऐसा भी याद पड़ता है कि गालिबन उनके शागिर्द में से किसी ने यह भी नकल किया है कि आपकी आदत मुबारक यह थी कि जब किताब का मुताला कर रहे होते थे और उठने की जरूरत पेश आती थी तो आप जो है वो किताब को खुला रखकर या टिपाई पे छोड़ के नहीं जाते थे, इस्तिंजे की जरूरत पेश आ गई तो किताब को बंद करते थे, बंद करके अलमारी में रखते थे, शेल्फ पर रखते थे और उसके बाद तशरीफ ले जाते थे और वजू करके आकर के फिर दोबारा शुरू करते थे किताबों को खोलकर। तो हमें इल्म की अजमत अपने दिलों में बिठानी है और जब इल्म की अजमत दिल में बैठेगी तो खुद ब खुद इन सारी चीजों की अजमत भी बैठेगी और उसमें फिर ये जो किताबों का अदब है वो भी खुद ब खुद आ जाएगा। हजरत सईद इब्ने मुसय्यिब रहमतुल्लाह अलैह का किस्सा सुना दूं कि सईद इब्ने मुसय्यिब रहमहुल्लाह तआला एक मरतबा लेटे हुए थे, इमाम मालिक रहमतुल्लाह ने यह वाकया बयान किया है, और एक शख्स ने आकर के हदीस पूछी, बीमार थे तो कहा कि जरा हदीस फुला हदीस के बारे में कोई सवाल या पढ़कर के सुना दीजिए। तो आप तकलीफ के साथ उठे तो आने वाले ने कहा कि शायद हमने आपको तकलीफ पहुंचाई, लाल लाना कल्लफ ना कर, हमने आपको शायद तकलीफ पहुंचाई। तो कहा कि ना तकलीफ नहीं, इन्नी करे ही तो अन हदीसन व न मुस्तजीउन, लेटे हुए होने की हालत में हदीस बयान करना ही हमने नापसंद किया, इसलिए मैं जरा बैठ गया। ये दिल में अजमत पैदा हो जाती थी। और इमाम अहमद इब्ने हम्बल रहमतुल्लाह अलैह के सामने इब्राहिम इब्ने तुहमान रहिमहुल्लाह ताला का जिक्र आया तो इब्राहिम इब्ने तुहमान रहिमहुल्लाह ताला बड़े आलिम थे और साहिब इल्म थे, तो इल्म की वजह से उनकी कदर भी जरूरी थी। तो टेक लगा कर के बैठे हुए थे तो यूं सीधे बैठ गए और ये कहा, जब किसी ने पूछा कि क्या हुआ तो आपने फरमाया कि ये मुनासिब नहीं है कि इब्राहिम इब्ने तुहमान जैसे साहिब इल्म का जिक्र किया जाए और अहमद इब्ने हम्बल टेक लगा करके बैठा रहे। इसलिए आप सब अजीज तलबा से और मेरी अजीज तालिबात से मेरी दरखास्त है कि आज ये तय कर लीजिए, दिल में सबसे पहले तो दिल में
अजमत और मोहब्बत, और अजमत और मोहब्बत बिठाने का तरीका क्या है, बार बार ये सोचे कि अल्लाह से ताल्लुक रखने वाला इल्म है, ये इल्म इलाही है, ये इल्म नबवी है, और सर चश्मा वही है अल्लाह की जात, तो दिल में अजमत पैदा होगी और फिर मोहब्बत भी पैदा होगी कि अल्लाह का इल्म, नबी सल्लल्लाहु अलैहि वसल्लम का इल्म। और उसके बाद जो है, अगर शुरू शुरू में जरूरत पड़े तो बतकल्लुफ अदब करो, बतकल्लुफ अदब करो और अदब के साथ इस इल्म को पढ़ो। ऐसा ना हो कि इस लॉकडाउन की वजह से जहां बहुत सारे दूसरे दीनी नुकसान हो रहे हैं, ये उम्मत को इल्मी नुकसान से भी दो चार न होना पड़े, इससे कि पूरी दुनिया में मदारिस के मसाइल हैं, और जहां तालीम हो रही है तो इंटरनेट से हो रही है, इंटरनेट से हो रही है तो एक तो ये कि आप अपने असातिदे किराम की बराह रास्त सोहबत से महरूम, और फिर ये कि अगर बेअदबी भी हो जाए साथ में तो और ज्यादा खराबी होगी। और इसके साथ जो है, जिस तरह बेअदबी जो है, बेअदबी एक महरूमी का जरिया है, इसी तरह अल्लाह ताला शानहु की नाफरमानी भी बेअदबी का जरिया है। तो आप हजरत की खिदमत में गुजारिश है कि इस बात का भी खास ख्याल रखा जाए कि अल्लाह ताला शानहु की नाफरमानी ना हो, और अल्लाह ताला शानहु की नाफरमानी से बचने के लिए मुजाहदी की जरूरत होती है, फराइज का एहतमाम करना, वाजिबात का एहतमाम करना, और हराम से बचना, मकरूहात तहरीमिया से बचना, इसके अलावा सुनन मुस्तहबात पर अमल करना। तो उसके लिए अच्छी सोहबत की जरूरत होती है और कसरत जिक्र की जरूरत होती है। तो मामूलात की पाबंदी के अलावा भी कसरत जिक्र रखें, और उसके अलावा जो है, अच्छी सोहबत अगर मयसर नहीं आती तो कम से कम बुरी सोहबत से तो बचें। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमावे। वा आखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, वसल्लल्लाहु अला नबीना मुहम्मद वा अला आलिही वा असहाबिही अजमईन।